شیخ کی ڈانٹ اور تنبیہ سے تکبر کا بھوت کا کچھ چکر ہو جاتا ہے. ساڑھے اکڑ پونج ہوتی ہے اور دو منٹ نکل جاتی ہے. ایسے آدمی بہت پھننے خوابہ پہ, لیکن اگر کسی کو اپنا بڑا بنا کے رکھے گا تو یہ جو تنبیہ ہوتی ہے نا, یہ اس کے لیے نفع ہی نفع ہے. ہر آدمی میں کبر ہے, صرف دولت مندوں میں نہیں ہے کہ کوئی کہتا ہے دولت مند ہے تو اس میں کبر ہے. جی نہیں, ہر آدمی میں کبر ہے, کسی میں کسی نوعیت کا ہے, کسی میں کسی نوعیت کا. جی, ایک چھوٹا سا کاریگر ہے, کسی بھی اس کا مشین کو درست کرنے والا, اس کا تجربہ ہمیں ہو چکا ہے, اس کے اندر ایک کبر ہے. صاحب یہ کام تو مجھے ہی آتا ہے, یہ پڑھ کے آئے ہیں, انجینئر بن کے آئے ہیں, یہ کیا جانے اس چیز کو. اس کا ایک, اس کو کبر ہوتا ہے, گھمنڈ ہوتا ہے ہر چیز کا, ہر شعبے اور ہر فیلڈ میں اور ہر اس میں کیٹیگری میں کبر موجود ہے. وہ کبر جو دور ہوتا ہے وہ صرف اس راستے میں جب تنبیہ ہوتی ہے تبھی نکلتا ہے. اور ایسے لوگ کتنے دیندار بنے رہے, نماز روزے کے پابند ہوں, لیکن جو اندر کی جو عیوب ہیں, اندر کے جو نقائص ہیں وہ بھرے رہتے ہیں, انہیں خبر بھی نہیں ہوتی. اور یہ ام الامراض ہے, تکبر جو فرمایا یہ ام الامراض ہے, مرض کی ماں. اللہ کا شکر کہ اس راستے میں جو جب اس کو تنبیہ ہوتی ہے آدمی کو ہوتی رہتی ہے, پھر اس کی اصلاح ہوتی ہے. لیکن بات یہ کہ آدمی اصلاح کر لے, یہ نہیں کہ سنے اور پھر ڈھیٹ بن جائے. یہ کوئی وہ نہیں ہے کہ ہر وقت ہمارے پیارے شیخ عارف اللہ شیخ العرب والجم مجدد زمانہ حضرت مولانا شاہ حکیم مقدر صاحب رحمۃ اللہ علیہ ونور اللہ مرقدہ, حضرت والا کا کلام, کوئی حاجت ہو رکھتا ہوں تیری چوکھٹ پہ سر اپنا. الٰہی اپنی رحمت سے تو کر دے با خبر اپنا, الٰہی اپنی رحمت سے تو کر دے با خبر اپنا, ننجم ہے ہمارے اور نہ یہ شمس و قمر اپنا, ننجم ہے ہمارے اور نہ یہ شمس و قمر اپنا. سوا تیرے نہیں ہے کوئی میرا سنگ در اپنا, سوا تیرے نہیں ہے کوئی میرا سنگ در اپنا, کوئی حاجت رکھتا ہوں تیری چوکھٹ پہ سر اپنا, کوئی حاجت رکھتا ہوں تیری چوکھٹ پہ سر اپنا. خداوندہ محبت ایسی دے دے اپنی رحمت سے, خداوندہ محبت ایسی دے دے اپنی رحمت سے, کرے اختر فدا تجھ پر یہ دل اپنا جگر اپنا, کرے اختر فدا تجھ پر یہ دل اپنا جگر اپنا. मैं कब तक नफ्स दुश्मन की गुलामी से रहूं रुसवा, मैं कब तक नफ्स दुश्मन की गुलामी से रहूं रुसवा। तू कर ले ऐसे नाकारा को फिर बारे दिगर अपना, तू कर ले ऐसे नाकारा को फिर बारे दिगर अपना। इलाही अपनी रहमत से तू कर दे खबर अपना, नंजुम है हमारे और न ये शमसो कमर अपना। छुड़ा कर गैर से दिल को तू अपना खास कर हमको, छुड़ा कर गैर से दिल को तू अपना खास कर हमको। तू फजले खास को हम सब पे यार अब आम कर अपना, तू फजले खास को हम सब पे यार अब आम कर अपना। बफैज़े मुर्शिदे कामिल तू कर दे हंस जागों को, जागों जाग की जमा है जिसका मतलब है कव्वा। तू बफैज़े मुर्शिदे कामिल तू कर दे हंस जागों को, बफैज़े मुर्शिदे कामिल तू कर दे हंस जागों को। के वक्फे खानकाहे शेख है कल्बो जिगर अपना, के वक्फे खानकाहे शेख है कल्बो जिगर अपना। हज़रत वाला का मक़ता है, तगाफुल से जो की तौबा तो उनकी राह में अख्तर, तगाफुल से जो की तौबा तो उनकी राह में अख्तर। हमातन मशगला है जिक्र का शामो सहर अपना, हमातन मशगला है जिक्र का शामो सहर अपना। इलाही अपनी रहमत से तू कर दे बाखबर अपना, नंजुम है हमारे और न ये शमसो कमर अपना। आमीन सुना। الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد فاعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا ايها الذين امنوا اتقوا الله وكونوا مع الصادقين. قال تعالى فاذكروني اذكركم واشكروا لي ولا تكفرون، صدق الله العظيم وصدق رسوله النبي الكريم. بعضِ مریض بیعت ہو جانے کے بعد اس چیز پر نظر رکھتے ہیں کہ ہمارے شیخ کے یہاں کتنے لوگ آتے ہیں، اور اس کا اظہار وہ اپنے قول اور فعل کے ذریعے کرتے ہیں اور اسی کو رٹتے رہتے ہیں، اور جب دیکھتے ہیں کہ لوگوں کی تعداد میں بڑھوتری نہیں ہو رہی یا کم ہو رہے ہیں تو ان کا ایمان بھی گھٹتا اور بڑھتا رہتا ہے، ان کا عقیدہ بھی گھٹتا بڑھتا رہتا ہے. وہ دیکھتے ہیں کہ بھائی یہاں تو لوگ बजाय बढ़ने के कुछ कम नजर आ रहे हैं, तो वो भी कहते हैं अब हम भी गोल होना शुरू हो जाए, यहां तो मजमा बढ़ता हुआ नजर नहीं आ रहा है। गोया के उनकी नजर में मजमे का बढ़ना यह हक की दलील है। इसका मतलब यह है कि अभी उन्हें इस रास्ते की हवा नहीं लगी, या ये कह लो कि उन्हें अपनी इस्लाह की फिक्र नहीं पैदा हुई। होना तो ये चाहिए कि उन्हें मजमे से क्या नजर, मजमे को क्या देखना, उनको तो ये देखना चाहिए कि भाई हम अपनी इस्लाह कर रहे हैं कि नहीं कर रहे हैं, हमारी इस्लाह हो रही है कि नहीं हो रही है, हमें नफा हो रहा है कि नहीं हो रहा है, नजर तो इसमें होनी चाहिए। और अपनी जात से नजर हट करके दूसरों पर जा रही है कि फला आया करता था अब नहीं आ रहा, फला आया करती थी अब नहीं आ रही, और बस इसी उसमें सरगर्दा है। जब वो आते हैं बयान सुनने तो देखते हैं ये तो एक आदमी बैठी हुई, एक औरत बैठी है, एक चार मर्द हैं, बस अब उनका दिल हो गया खराब। अब वो यहां से क्या लेके जाएगा है? उसकी निगाह तो मजमे के ऊपर है, तो वो तो इसका मतलब है कि फिर मजमे के लिए आया, अपनी इस्लाह के लिए नहीं आया। जो अपनी इस्लाह के लिए आएगा वो तो ये देखेगा कि भाई मेरा शेख मौजूद है कि नहीं है। बल्कि जो सही मानों में शेख के आशिक हो जाते हैं वो तो ये चाहते हैं यार बस मुझे ज्यादा वक्त मुझे ही मिले और तनाई में ही मिले ना। जो तवज्जोहात शेख की मिलेंगी वो 10 आदमी में या 4 आदमी में थोड़ी मिलेंगी, तनहा मेरा शेख और मैं हूं तो फिर क्या कहने। वो तो ये उसको तो हसद ये होता है एक दर्जे में कि मुझे ज्यादा वक्त मिले मिला करे। समझिए, इसलिए हजरत थानवी रहमतुल्लाह अलैह ने एक अदब यह भी लिखा है अपने शेख के पास जाने का कि फरमाया कि अकेले जाओ और कोशिश करो कि बस तुम्हारी तरफ तवज्जो रहे शेख की। जब अकेले जाओगे तो तुम्हारी तरफ तवज्जो रहेगी ना, चार आदमी के साथ जाओगे तो तवज्जो चार में बटेगी। और हजरत ने तो ये भी लिखा कि किसी का पैगाम वैगाम भी मत पहुंचाओ शेख के पास जाके किसी के पैगाम वैगाम भी नहीं पहुंचाओ कि वो फलाने हजरत ये पैगाम दिया है या फलाने सलाम भेजा आपको, फलाने ये किया है। क्यों? और जितनी देर तुम उसका पैगाम पहुंचाओगे, जितनी देर उसको उसका सलाम पहुंचाओगे, तो गोया कि तुमने खुद शेख की तवज्जो उस आदमी की तरफ मुतवज्जे कर दी। अब मेहनत और मुजाहिदा करके तो तुम गए हो पैसा खर्च करके और वक्त फारिग करके, और वहां जाकर के बजाय अपनी तरफ तवज्जो लेने के उसकी तरफ तवज्जो दिलवा रहे हो कि फलाने सलाम भेजा था आपको तो फलाने भेजा। खैर, ये तो वैसे एक बात हजरत ने फरमाई, लेकिन अगर आपने किसी से वादा कर लिया कि अच्छा मैं सलाम पहुंचा दूंगा तो फिर तो पहुंचाना जरूरी है क्योंकि आप वादा कर चुके। लेकिन हजरत ने यानी यहां तक इन चीजों को बयान फरमाया कि मुरीद को ऐसा हरीस होना चाहिए, शेख के साथ जो है उसको ऐसा ताल्लुक होना चाहिए और उसका ऐसा हरीस होना चाहिए शेख की जो है मोहब्बत का, तवज्जोहात का, शफकतों का, कि उसकी निगाह तो अपने शेख पे हो बस। उसे इससे क्या गर्ज है कि फलान है कि नहीं है और फलान कितने लोग हैं और कितने लोग नहीं हैं। ये तो इखलास की बात नहीं है और ये अपनी इस्लाह की बात नहीं। अपनी इस्लाह की बात ये है कि भाई मैं जा रहा हूं कि नहीं जा रहा हूं, और मुझे नफा हुआ कि नहीं हुआ, और मैं क्या था अब क्या हुआ। हजरत ने यहां तक फरमाया, हमारे बुजुर्गों ने देखो एक एक बात को खोल खोल कर बयान फरमाया, क्योंकि वो जानते हैं ना इस रास्ते के नशेब व फराज को, वो बहुत अच्छी तरह जानते हैं, वो इस रास्ते से चले हुए हैं, उन्हें मालूम है कि शैतान कहां कहां राह मारता है ना। कुछ अर्थे रहने के बाद शैतान ही डालता है यार तुम्हें तो कोई फायदा ही नहीं हो रहा है, तुमने क्या हासिल किया वहां जाकर, है ना। कभी वो अपने ऊपर नजर डलवाएगा, अपनी कोताही को इस अंदाज से पेश करेगा कि मायूस कर दे कि तुमने क्या हासिल किया, तुम तो वैसी गुनाहों में लगे हुए हो और तुम तो वही तुम्हारी हरकतें हैं और तुम वहां जाते हो तो तुम्हें क्या मिला है। और कभी शेख का नुख जाहिर करेगा, ये भी उसके हर बार कभी शेख का नुख जाहिर करेगा, अरे उनके पास तो कुछ भी नहीं है, क्या हम गए इतने से रहे वहां में तो कुछ भी नहीं हुआ। तो ये दोनों हरबे उसके होते हैं, दोनों हरबों से वो मारता है। देखो हमारे अल्लाह जज़ाए खैर अता फरमाए हमारे बुजुर्गों को, उन्होंने एक एक बात खोल खोल कर बयान फरमाई। تو کیا حل دیا اس کا؟ حل یہ دیا کہ تم موازنہ کر لو، جب تمہیں یہ وسوسہ ڈالے شیطان تو فوراً موازنہ کرو کہ ایک سال پہلے میری کیا کیفیت تھی اور اب کیا کیفیت ہے. مثلا ایک سال پہلے میری داڑھی کتنی بڑی تھی، اب کتنی ہوئی؟ ایک سال پہلے میں نمازوں کی کیا کیفیت تھی، اب کیا ہوئی؟ ایک سال پہلے میرے معاملات کی کیا کیفیت تھی، اب کیا ہوئی؟ اگر 10% بھی تمہیں اس میں بہتری نظر آئے تو پھر سودا مہنگا تو نہیں ہے بھائی. مطلب بہتری آئی نا بھائی، بہتری آئی، چاہے وہ 10% آئی. اور اگر بالکل 10% بھی نہیں آئی، کیا آیا؟ ندامت آئی، کچھ بھی نہیں آیا. اگر کچھ بھی تبدیلی نہیں آئی اور صرف کیا آ گیا؟ ندامت آ گئی. یہ احساس پیدا ہو گیا کہ میں گناہگار ہوں، میں غلط ہوں، میری حرکتیں غلط ہیں، میری عبادات درست نہیں ہیں، میرے معاملات صحیح نہیں ہیں، میرے اخلاق اچھے نہیں ہیں، میں بہت برا آدمی ہوں یا میں بہت بری عورت ہوں. یہ خیال بھی اگر پیدا ہو گیا ہے تو یہ معمولی سودا نہیں ہے، یہ معمولی نفع نہیں ہے. اس کا موازنہ دوسرے لوگوں سے کرو جنہیں صحبت نہیں ملی، جو کسی اللہ والے کے صحبت میں نہیں جاتے، ان کو یہ احساس نہیں پیدا ہوتا کہ ہم غلط ہیں، ہم خطاوار ہیں، ہم گناہگار ہیں. انہیں جب کوئی افتاد پڑتی ہے، کوئی بیماری پڑتی ہے، کوئی پریشانی پڑتی ہے، کوئی مصیبت پڑتی ہے، تو وہ کہتے ہیں ہم نے کون سا ایسا گناہ کر دیا جو ہم پر یہ مصیبت آ گئی. اور یہ آدمی جو اللہ والوں کی صحبت میں جاتا ہے وہ کہتا ہے بھائی ہمارے پاس تو گناہ ہی گناہ ہے، اللہ میاں نے تو ہمیں چھوڑا ہوا ہے، جو ہمیں یہ چھوٹی موٹی تکلیف دے کر کے اللہ میاں چھوڑ دے رہے ہیں، نہیں تو ہم تو دھسا دیے جائیں زمین میں، ہم پر تو عذاب، آگ کا عذاب نازل ہو جائے. یہ اس کی یہ سوچ ہے. اور اس کی سوچ ہے ہم نے کون سا ایسا گناہ کر دیا جو ہمارے گھر سے مصیبت ہی نہیں جاتی، ہمارے ساتھ یہ ہو رہا ہے، ہمارے ساتھ وہ ہو رہا. اور وقتاً فوقتاً ان کی زبان سے یہی لفظ نکلتا رہتا ہے، اللہ کا شکر ہم تو بھائی نمازی ہیں، اللہ کا شکر ہم نے حج کیے، اللہ کا شکر ہم نے عمرے کیے، ہم نے صدقات کیے، ہم نے روزے رکھے. ان کی زبان پر ہم نے میں نے ہم آئے گا. اور اس کے بعد اگر اس کے عمل میں کوئی تبدیلی نہیں بھی آئی ہے تو آئے گا کہ میں نے کچھ بھی نہیں کیا، میں نے کچھ بھی نہیں. تو یہ سوچ کا پیدا ہو جانا، کہاں سے یہ سوچ پیدا ہوئی؟ اسی صحبت سے پیدا ہوئی. یہی اللہ والوں کا جو سلسلہ ہے، ہمارے مشائخ کا جو سلسلہ ہے، بزرگان دین کا، وہ یہ پیدا کرتے ہیں، وہ عاجزی پیدا کرتے ہیں، وہ تواضع پیدا کرتے ہیں، وہ خشیت پیدا کرتے ہیں، وہ للہیت پیدا کرتے ہیں. فرمایا کہ اگر توبہ کامل نہیں بھی ہے، توبہ اگر کامل نہیں بھی ہو رہی، یعنی گناہ ہو جاتا ہے، تو بھی توبہ کرتے رہو. یہ تعلیم دیتے نہیں دیتے مجھے یہاں پر؟ توبہ کرتے رہو، اللہ سے مانگتے رہو، توبہ کرتے رہو، لیکن توبہ کرنا نہیں چھوڑو، اللہ سے مانگنا نہیں چھوڑو. اور یہاں تک حضرت تھانوی رحمۃ اللہ علیہ مجدد زمانہ کیا فرمایا اپنے خلیفہ کو، خلیفہ مجاز صحبت تھے وہ، انہوں نے غالبا کا نام تھا حافظ عبد الولی صاحب بہرائچی رحمۃ اللہ، انہوں نے جب لکھا کہ حضرت مجھے تو بڑا خوف ہے کہ مرنے کے بعد پتہ نہیں کیا ہوگا، مجھے پاس تو عمل ہی نہیں ہے صحیح، مجھے تو خوف ہے کہ نہ معلوم کیا ہوگا میرا، اس کو بلاؤ کلیم کو. تو حضرت نے فرمایا گھبراؤ نہیں، اگر کاملین میں نہیں تو تائبین میں تو ضرور اٹھائے جاؤ گے. اور پھر دوسری جگہ فرمایا ہے کہ جنت میں دو طرح کے لوگ جائیں گے، ایک کاملین اور ایک تائبین. جہاں کاملین جائیں گے جو اللہ والے ہیں، بڑے بڑے انبیاء کرام، انبیاء تو گناہوں سے ہی پاک ہیں، صحابہ کرام جن کی گناہوں سے حفاظت کی جاتی ہے، اولیاء اعظام جن کی توبہ کامل ہوتی ہے، کیسے شیخ عبد القادر جیلانی، خواجہ محی الدین چشتی، نظام الدین اولیاء، حضرت حاجی مراد اللہ ماجد مکی، حضرت مولانا کیم الامت مولانا شفیع الدین تھانوی، ہمارے پیارے شیخ حضرت شاہ شیخ العرب والعجم مولانا شاکر مقتدر صاحب رحمۃ اللہ علیہ مجمعین، جیسے کاملین جنت میں جائیں گے، فرمایا کہ وہاں تائبین بھی جنت میں جائیں گے. کون تائبین؟ جو توبہ کرتے رہتے. جنت میں گناہ نہیں چھوٹتا لیکن توبہ نہیں چھوڑتے, توبہ کرتے رہتے ہیں, اللہ تعالیٰ سے معافی مانگتے رہتے ہیں اور اس فضیلت میں داخل ہوتے رہتے ہیں. تائبین کے اوپر کی جو فضیلت ہے, التائب من الذنب کما ذنب له, توبہ کرنے والا ایسا ہے جیسے اس نے گناہ کیا ہی نہیں, جھوٹ نہیں رہا, افسردہ ہے, شرمندہ ہے, پشیمان ہے, چھوڑنے کی کوشش کرتا ہے لیکن پھر ہو جاتا ہے تو پھر کیا کرتا ہے؟ توبہ کرتا ہے, لگا ہوا ہے. اور کم سے کم درجہ یہ ہے کہ افسوس میں ہے, کبر میں نہیں ہے کہ صرف چند اعمال کو کر کے اپنے آپ کو سمجھ رہا ہے کہ میں تو بڑا نیک بہت پارسا اور یہ چھوٹے موٹے گناہوں سے کیا ہوتا ہے. بہت سے لوگ ہیں جو برملا اس کا اظہار کرتے ہیں, ارے بھائی یہ چھوٹی موٹی چیزیں کیا ہیں, ارے یہ تو مولویوں نے بنائی ہوئی ہے باتیں, ارے یہ عورتوں کو دیکھنے سے کیا ہوتا ہے, نہ لیا نہ دیا دیکھ لیا, ایسی ایسی باتیں کرتے ہیں. کیا دیکھو اتنا حسن ہے, اتنا جمال ہے, اتنا یہ اتنا وہ, کیا ہوا ان کو دیکھنے سے؟ ایسی بے ڈنگی بات اور جو ہے باغی فن کی باتیں زبان سے نکال دیتے ہیں. یہ کون ہے؟ یہ وہ ہیں جنہیں صحبت نہیں ملی. تو حضرت نے فرمایا کہ شیطان کے اس وسوسے کو اس طرح سے جانچو کہ میں کچھ عرصے پہلے کیا تھا اور اب کیا ہوں. فرق ملے گا تمہیں, فرق ملے گا. جب فرق ملے تو شکر ادا کر لو کہ الحمدللہ اللہ نے ہمیں جو ہے تبدیلی ہمارے اندر لائی ہے, اللہ نے ہمیں دیا ہے چاہے وہ تھوڑا ہی ہو. اب یہ میری محنت کی کمی ہے, میری بد پرہیزی ہے, میری اپنی بد پرہیزی ہے کہ جس کی وجہ سے مجھے نفع کامل نہیں ہو رہا. میں جس دن پرہیز پورا کروں, دوا تو میں کھا رہا ہوں لیکن پرہیز نہیں کر رہا. شوگر والے جو ہوتے ہیں مریض, دیکھو کیسے چھپ چھپ کے جا کے چینی کھاتے ہیں, میٹھا کھاتے ہیں. ایک دن ایک صاحب کو دیکھا یا مٹھائی کی دکان میں بیٹھ کے مٹھائی کھا رہے ہیں, دکان میں بیٹھ کے مٹھائی کھا رہے ہیں. مجھے بڑا تعجب ہوا کہ یہ دکان میں بیٹھ کے مٹھائی کیوں کھا رہے ہیں. تو میں نے ایک دوست سے کہا, میں نے کہا دیکھو یہ یہاں بیٹھ کے مٹھائی کھا رہے ہیں. کہنے لگے بھائی آپ کو نہیں پتا ان کو شوگر ہے, اب گھر والے تو ان کو کھانے نہیں دیں گے تو اس لیے یہاں بیٹھ کے کھا رہے ہیں, گھر میں جائیں گے تو ان کو تھوڑے کھانے کے لیے دیں گے. اور وہ چھپ کر کے اپنا بد پرہیزی کر رہے ہیں. حالانکہ نقصان کس کا ہے؟ انہیں کا ہے بھائی, انہیں کا ہے نا, شوگر کہاں سے کہاں پہنچ جائے گی. تو اس طرح سے فرمایا کہ ہم پرہیز تو پورا کرتے نہیں اور پھر یہ کہتے ہیں کہ صاحب ہمیں تم آ گئے تو ہمیں نفع نہیں ہوا یا ہمیں اندر ہمارے اندر کوئی تبدیلی نہیں آئی. مثلا یہ شیطان کا زبردست وسوسہ ہے, یہ اپنے مسئلے کے خلاف جو وسوسہ ڈال دے بس وہاں پتہ ہی صاف ہو جاتا ہے آدمی, جی پیر رک جاتا ہے. جہاں مسئلے کے لیے کوئی وسوسہ آیا دل میں بس وہیں فیض رک گیا. اس کو اگر اعتراض پیدا ہو گیا یا کوئی اس طرح کی چیز پیدا ہو گئی تو یہ فیض کے لیے یہ آڑ بن جاتی ہے. یہ بہت جو ہے کیا ہے, باریک راستہ ہے, جس کو کہنا چاہیے کیا لفظ کہتے ہیں, لطیف حساس راستہ. ایک صاحب تھے حضرت حاجی امداد اللہ مہاجر مکی سید الطائفہ, ہمارے حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ کے جو شیخ مکہ میں ہجرت فرما گئے تھے اور وہیں جنت المعلا میں حضرت کا پھر وصال ہوا. بہت اونچا مقام اللہ نے دیا حضرت کو, ہمارے سارے مشائخ انہیں سے وابستہ ہیں. تو ایک صاحب انہیں حضرت کو برا بلا کر کرتے تھے ہندوستان میں, ان پہ اعتراض کرتے تھے اور ایسی ایسی بات کرتے تھے. بہت سے تھے نا جو حضرت خان رحمۃ اللہ علیہ, حضرت مفتی رشید گنگوئی رحمۃ اللہ علیہ, حضرت مولانا محمد قاسم نانوتوی رحمۃ اللہ علیہ کو جا کے کہتے تھے کہ آپ لوگ اتنے بڑے بڑے عالم اور آپ جا کے ان سے بیٹھ ہو گئے, وہ تو پورے عالم بھی نہیں ہیں, جو اندھے ہوتے ہیں ان کی نگاہ جاتی نہیں, وہ ایسی الٹی پلٹی باتوں میں الجھے رہتے ہیں, اپنا بھی نقصان کرتے ہیں اور دوسروں کو بھی بہکانے کی کوشش کرتے ہیں. اس کے دیکھتے ہیں کہ یہ جو ہے شیخ جو ہے نہیں ہے, موجود نہیں ہے, تو اب وہ ڈورے ڈالنے کی کوشش کرتے ہیں کہ یہ آدمی ان کے پاس جو ہے آتا ہے اور اس کو یہ نفع محسوس ہو رہا ہے, یہ کیوں نہ ادھر آ جائے دوسری طرف آ جائے. تو وہ دیکھتے ہیں کہ شیخ موجود نہیں ہے تو اس کے اوپر وہ پیچھے سے حملے کرتے ہیں. یہ وہ اس قسم کے لوگ ہر دور میں رہے ہیں, ہر دور میں رہے ہیں اور ہر جگہ رہتے ہیں, جنہیں نہ لینا نہ دینا सिर्फ हसद हसद का शिकार होते हैं वो। तो ऐसे ही लोग जो थे उन्होंने जब उनसे कहा तो उन्होंने फरमाया कि हाँ भाई, हमने मिठाइयों के नाम तो पढ़े थे, मिठाइयों के नाम तो हमें मालूम थे लेकिन मिठाई का मजा नहीं मालूम। हाजी साहब ने हमें मिठाई का मजा चखा दिया जी। हाजी साहब को अगर बिल्फर्ज नाम भी नहीं पता थे तो मजा मालूम था और वो मजा उन्होंने हमें चखा दिया, है ना, ये फर्क है। तो ऐसे ही जो है चाल चलत। हाँ, तो ये जहाँ दिल में हाँ, तो हजरत हाजी साहब के पास वो साहब जो है उन्हें बाद में तौबा की तौफीक हुई और वो आ करके, ठीक है ना, उन्होंने आ करके तौबा की और हजरत से बैत की दरखास्त की, हजरत ने माफ कर दिया और जो है बैत कर लिया। इन हजरात के दिल बड़े वसी होते हैं, वक्ती तौर पर जो है नादगी का इजहार तो जरूर होता है लेकिन फिर माफ कर देते हैं, तब भी वो मुबद्दिल उनस हो जाता है तो माफ कर दिया, बैत भी कर लिया। लेकिन कुछ दिनों के बाद उनको बुलाया और ये कहा कि भाई देखो फलान, उसका नाम लेके, देखो दोस्त, तुमने जो गुज़िश्ता दिनों में मेरे मुतालिक बातें कही हैं, जब मैं तन्हाई में तुम्हारी तरफ मुतवज्जे होता हूं और तुम्हें तवज्जो पहुंचाकर नफा पहुंचाने की कोशिश करता हूं, बुजुर्गों क्या एक चीज होती है, वो दुआ करते हैं तवज्जो तन्हाई में उसके लिए, है ना, और मुख्तलिफ और भी चीजें ऐसी होती हैं, तवज्जो डालते हैं वो, अल्लाह ताला ने उन्हें मश्क के जरिए से कुछ चीजें दी हुई होती हैं, रूहानियत के जरिए से अपना नाम लेने की बरकत से, तो उससे कल्ब पे असर पड़ता है। जो उनके चाहने वाले होते हैं, जो उनके सच्चे आशिक होते हैं, सच्ची मोहब्बत करने वाले, तो उन्हें उसका नफा महसूस होता है। इसीलिए यह अदब भी सिखलाया है कि कहीं भी रहो तो ये तसव्वुर करो कि मेरे शेख के कल्ब से फैज आ रहा है मेरे कल्ब में। जब शेख की खिदमत पे आओ, जब भी ये तसव्वुर रखो कि उसके कल्ब से मेरे कल्ब में फैज आ रहा है, और अगर दूर भी रहो तो ये तसव्वुर करो कि वो जहां कहीं भी है उसके कल्ब से मेरे कल्ब में फैज आ रहा है। ये नहीं कर समझो कि वो यहां करीब में, ये समझना तो ये तो अकीदा गलत हो जाएगा। करीब नहीं समझो, बस समझो वो जहां कहीं भी है, चाहे दुनिया के दूसरे सिरे में है, उसके कल्ब से मेरे कल्ब में फैज आ रहा है। तो ये तो उन्होंने जब तवज्जो पहुंचाने की कोशिश करते थे हजरत, तो फरमाया कि देखो भाई, मैं जब तुम्हें तवज्जो पहुंचाने की कोशिश करता हूं तो तुम्हारे वो कहे हुए अल्फाज, तुम्हारी हुई कही हुई बातें मेरे सामने दीवार की तरह आड़ बन जाती और वो फैज तुम तक पहुंचने नहीं देती। लिहाजा बेहतर यह होगा कि तुम कहीं और बैठ हो जाओ और मैं तुम्हारे लिए दुआ करूंगा। देखिए, हक अदा कर दिया शफकत का और उसका, कि तुम्हारा नुकसान होगा, बिना वजह तुम मेरे पास वक्त का ज़ाया करोगे, तुम्हें फैज नहीं मिलेगा, तो तुम जाके कहीं और बैठ हो जाओ और मैं तुम्हारे लिए दुआ करूंगा। तो इससे पता ये चला कि और भी जो तफसीलात बुजुर्गों ने हमारे लिखी है उसमें साफ ही बतलाया है कि जहां शेख के खिलाफ किसी ने ऐसा वसवसा अपने दिल में बनाया और ये किया, बस फैज वहां रुक जाएगा। ये तो ना कहे कि मेरा शेख गलतियों से पाक है, गुनाहों से पाक है, लेकिन ये जरूर कहे कि तायब है। अगर उससे कोई गलती हो भी जाती होगी तो वो तौबा करता होगा, है ना, उसको क्या करे अपने जहन में उसकी तौजीह पैदा कर ले, तौजीह बना ले। हाँ, और यकीनन करता होगा। मेरे वालिद साहब अल्लाह गरीब रहमत फरमाए, अजीब वाक़या सुनाया करते हैं, फरमाए दो अफराद जो है, दो साथी पहुंचे एक बुजुर्ग से बैत होने के लिए। वो आसानी से, पहले जमाने में बुजुर्ग आसानी से बैत नहीं करते थे, बड़ा पहले जांचते थे, देखते थे कि सच्चा है कि नहीं आदमी, फिर बैत करते थे। तो दो पहुंचे, उन्होंने कहा भाई मैं क्या, मैं कोई बुजुर्ग थोड़ी हूं, अब तुम लोग मेरे बैत करने, और तुम्हें किसी ने गलती से बता दिया है, तुम्हें गलतफहमी हो गई, कहीं जाओ भाई, किसी अल्लाह वाले के पास जाओ, समझिए ना। तो एक जो था तो चला गया, उसने कहा भाई यार बोलने में मैं बुजुर्ग थोड़ी हूँ, तो जब ये खुद कह रहे हैं तो फिर इनके पास क्या है, कुछ नहीं, वो चला गया। दूसरा जो था वो पक्का था, वो नहीं गया, वो बैठ गया हजरत के हुजरे के बाहर। रात हुई तो क्या देखा, देखो आजमाइश, रात हुई तो क्या देखा कि एक बड़ी बनी सवरी हुई औरत, वो अच्छे अच्छे कपड़े पहने हुए, वो आई और उनके घर में दाखिल हो गई। अच्छा, उसे मालूम था कि इनकी शादी नहीं हुई है और ये तना रहते हैं, ये भी था। तो ये बैठा था, रात का आखिरी हिस्सा जब हुआ तो एक बाल्टी में पानी लिया इसने और ले करके दरवाजे पे बैठ गया। उसके बाद थोड़ी देर के बाद दरवाजा खटखटा करके कहा, हजरत ये पानी ले लीजिए, आपको पानी की जरूरत होगी। अरे दरवाजा खोला तो देखा कि ये एक बैठा हुआ है, दो में से, कहा क्या है भाई। कहा हजरत वो, मैंने कहा आपको गुस्ल की जरूरत होगी, पानी चाहिए होगा, आप कहा अंदर आ जाए, अंदर आ जा। अंदर आ गया वो, कहा देख क्या है यहां। अब जो उसने अंदर देखा तो कुछ भी नहीं, हक्का बक्का। कहा हजरत वो औरत आई थी यहां अंदर कपड़े में, क्या वो तेरा इम्तिहान था। तू पास हो गया, तू इम्तिहान में पास हो गया, ये तेरा इम्तिहान था। वो औरत नहीं थी, वो दुनिया की मिसाली सूरत थी। दुनिया की मिसाली सूरत क्या है, बुढ़ी, दांत उसके नहीं है और झुरियां पड़ी हुई हैं और लिबास फाकरा पहनती है तो बिल्कुल बुढ़ी, बदसूरत, करी सूरत, लेकिन लिबास फाकरा पहने रहती है, ये उसकी मिसाली सूरत है। बुजुर्गों ने उसको इस सूरत में देखा है, एक बुजुर्ग को ऐसी तरह दुनिया जो है दिखाई गई तो उसने कहा तुझसे किसी ने शादी नहीं की है, तुझसे किसी ने शादी नहीं की, तो उसने कहा कि जो मेरे चाहने वाले थे उनको तो मैंने हलाक कर दिया। ए मियां, उनको तो मैंने तवज्जो चाहिए। ये बातें कभी कभी आती हैं, हमारे लोगों का फैज है, आप लोगों की तलब है, मैं तो कुछ भी नहीं। जो मेरे चाहने वाले थे उनको तो मैंने हलाक कर दिया है, उनको तो मैंने मुंह ही नहीं लगाया, उनको तो मैंने हलाक कर दिया, और जिन्हें मैं चाहती थी उन्होंने मुझे मुंह नहीं लगाया, तो मैं कंवारी की कंवारी रह गई। ऐसे हलाक करती है ना, जो दुनिया के पीछे दौड़ते हैं उनका अंजाम क्या होता है, हलाक हो जाते हैं, मारे जाते हैं। पैसा कमाने, कमाते 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 हार्ट फेल हो गया, फला बीमारी लग गई, फला ये हो गया, फला वो हो गया, पैसा वैसे के वैसे के वैसे ही रह गया, खुद रुख्सत पर हो गया, ना नमाज, ना रोजा, ना ज़कात, ना हज, ना कुछ, और जो है बस दुनिया में ऐसे मगन हुए कि दुनिया ने हलाक कर दिया उन्हें, और वो उनको मिलके नहीं दी। वो पैसा जो अब बचा कहां गया, वारिसीन के पास, उन्होंने छत्तर में उड़ा दिया। और जो अल्लाह वाले हैं वो इस दुनिया को मुंह ही नहीं लगाते, इसके पीछे जाते ही नहीं है ना, दुनिया खुद कदमों में आती है। हुज्जतुल इस्लाम मौलाना कासिम नानुती रहमतुल्लाह अलैह हजामत बनवा रहे थे, एक रईस साहब आए, उन्होंने आकर के खड़े हो गए हाथ बांध के। हजरत ने कहा अच्छा आप आए, फरमाइए खैरियत है सब, हजरत मैं सलाम के लिए हाजिर हुआ था, थोड़ा सा मेरा नजराना कबूल फरमा लीजिए। अरे भाई मुझे तो जरूरत नहीं है, हजरत आप ले लीजिए, आप किसी को जो है आपको जरूरत नहीं तो आप किसी को दे दें तकसीम करने का। अरे भाई मेरे पास वक्त नहीं है, तुम खुद ही तकसीम कर दो। जब देखा किसी भी सूरत नहीं माने तो जो है जब देखा कि किसी भी सूरत नहीं माने तो कदमों में डाल के चुमा ली, जूते में भी डाल लिया सारे सिक्के, बड़ा सिक्के चलते थे, अब उठे तो देखा देखा कि सिक्के पड़े हुए जूतियों के ऊपर, जो साथी थे वो तलबा थे, फरमाया देखो देखो ये दुनिया है ना, ये जो इससे भागता है उसके उस पर ये उसके उसको ये ऐसे कदमों में आती है, जो इसके पीछे भागता है تو یہ اس کے ہاتھ نہیں آتی، جو اس سے دور بھاگتا ہے اس کو ایسے قدموں میں آتی ہے. جی تو اس پہ عرض کر رہا ہوں کہ اس شخص جو ہے اس نے کیا بات کہی، اس نے کہا تو نے دنیا کو میرے کمرے میں عورت کو داخل ہوتے ہوئے دیکھا اور پھر بھی تو نہیں گیا، وہ تیرا دوست تو چلا گیا تھا تو نہیں گیا. کہا حضرت میں آپ کو ولی مانتا ہوں، میں آپ کو نبی نہیں مانتا، اور ولی سے غلطی ہو سکتی ہے، ولی سے غلطی ہو سکتی ہے، لیکن توبہ کی برکت سے وہ دوبارہ اپنے ولایت کے منصب پہ آ جائے گا. تو فرمایا کہ جو اپنے شیخ سے ایسا مخلص ہوگا یہ پائے گا نفع. یہ سب سمجھانے کے لیے بات بتلائی ہے، ایسا ہوتا نہیں ہے عموماً، اللہ کا شکر ہے ایسا ہوتا نہیں ہے، لیکن سمجھانے کے لیے بات بتلائی ہے کہ اپنے شیخ سے ایسے مخلص رہو. اور جو لوگ دل میں برائی رکھتے ہیں ان کے قریب بھی نہ پھٹکو. کتابوں میں لکھا ہوا ہے میرے دوست، یہی موجود ہے کتاب جو آداب میں حضرت نے، حضرت ثانی رحمۃ اللہ علیہ نے آداب لکھے ہیں، اس میں یہ تفصیل لکھی ہوئی ہے کہ جو تمہارے شیخ سے مخلص نہیں ہے، جو اس راستے کو اچھا نہیں سمجھتے، اعتراض کرتے ہیں، پیری مریدی کو غلط بتلاتے ہیں، علم کی کمی ہے ان کی، ایسوں کے قریب بھی نہ بیٹھ، نہ ان سے زیادہ وہ نہ کرو بیٹھک ان کے ساتھ. کیوں؟ اس لیے کہ وہ جب تمہیں ملیں گے، جب تمہارے لیے کوئی ایسی بات کریں گے جس سے تمہیں تکلیف ہوگی اور تمہیں تمہارے اس کو متزلزل کرنے کی کوشش کریں گے، تمہیں تمہارے جماؤں کو اکھاڑنے کی کوشش کریں گے، اس سے تمہیں نقصان ہوگا. اس لیے ان سے بطور مسلمان سلام دعا تو ٹھیک ہے، خیر خیریت تو ٹھیک ہے، لیکن زیادہ راہ و رسم ان سے نہ بڑھاؤ، کیونکہ وہ اللہ والوں کا مخالف ہے اور وہ اللہ کے غضب میں. جی من عادا لی، جس نے میرے کسی ولی سے دشمنی کی ہے تو کیا ہے؟ اللہ کی طرف سے کیا ہے؟ اعلان جنگ، میرا اس کے خلاف اعلان جنگ ہے. دو اشخاص کے لیے اعلان جنگ فرمایا ہے، غور فرمائیے گا. ایک سود والے سے اعلان جنگ فرمایا ہے کہ جو سود لیتا ہے دیتا ہے، سودی کام کرتا ہے، فرمایا اس کے خلاف میرا اعلان جنگ ہے. اور ایک اللہ والوں سے دشمنی رکھنے والا، اللہ والوں سے بغض رکھنے والا، اس کو فرمایا کہ اس کے خلاف میرا اعلان جنگ. تو یہ جو اس راستے میں آیا ہے، تو یہ دل کے اندر اگر کوئی ایسا اعتراض لائے گا، چاہے وہ شیطان کی طرف سے آئے، چاہے کسی کے کہنے کی طرف، کسی آدمی کی طرف سے آئے، ہر صورت میں اگر نہیں اس نے اس پر دھیان دھرا تو اس کا نقصان ہو گیا، فیض رک گیا اس کو. اس لیے اس کی عقیدے کی درستگی اس کے لیے انتہائی ضروری ہے، نفع حاصل کرنے کے لیے انتہائی ضروری ہے. لیکن یہ اصول وہاں پہ کام نہیں آئے گا. کہاں پر؟ کہ جہاں پر کھلی بدعت میں شیخ مبتلا ہو، جہاں پر کھلے شرک میں شیخ مبتلا ہو، جہاں پر کھلے فسق میں شیخ مبتلا ہو، تو وہاں اگر کوئی شخص غلطی سے بیعت ہو گیا ہے تو اس کو توڑنا واجب ہے. یہ اصول وہاں نہیں چلے گا. ایک آدمی نہ نماز کا، نہ روزے کا، نہ داڑھی، نہ مونچھ، جس کو کہا کہ آدھا ننگا تو آدھا ولی، پورا ننگا تو پورا ولی، یہ اصول جو ہے وہاں نہیں چلا ہے. وہاں نہ سمجھے کہ نہیں بھائی یہ تو بڑے ولی ہیں. یہ تو ان لوگوں کے لیے بات ہو رہی ہے کہ جو دین پر چلنے کی کوشش کرتے ہیں، محنت کرتے ہیں اور چلتے ہیں، اور اگر ان کی کوئی غلطی سامنے آ جائے تو وہاں پر آدمی یہ تصور کر لے کہ یقیناً انہوں نے اس کا کچھ مداوع کر لیا ہوگا، یا استغفار کرتے ہوں گے، یا توبہ کر لی ہوگی، کبھی ہو گئی کوئی بات ایسی. تو ان کے لیے یہ عقیدے کی سلامتی کے لیے یہ بات بتلائی جا رہی ہے کہ اس آدمی کا نقصان نہ ہو جائے. اکثر بدگمانیاں اگر پیدا کر دیتا ہے، شیطان دیکھتا ہے جب اس کو کہ اس کو اس جگہ سے نفع ہو رہا ہے، تو پھر وہ کیا کرے گا، کیسے مارے گا؟ وہ بدگمانی کے ذریعے، جی ہاں، بدگمانی سے مارے گا وہ کہ اس کو یہاں سے بھگاؤ کسی طرح. تو یہ تو ولی اللہ بننے جا رہا ہے، یہ تو اسی طرح کے چلتا رہا تو صاحب نسبت ہو جائے گا. اور پھر یہ اگر صاحب نسبت ہو گیا تو پتہ نہیں اس کے ذریعے سے اور کتنے صاحب نسبت ہو جائیں گے، کیونکہ تو راستہ ہی ایسا ہے. वैसे तो मैंने सुना है ना कि देखो भाई दुनिया में कोई अस्पताल ऐसा नहीं है, गौर फरमाइएगा, दुनिया में कोई अस्पताल ऐसा नहीं है कि जहां मरीज दाखिल हो और वहां से डॉक्टर बन के निकले। दाखिल तो हुआ था मरीज और बन के निकले डॉक्टर, है भाई ऐसा कोई अस्पताल? भाई सेहत याब होकर निकलेगा, अल्लाह तआला सबको सेहत दे, आप कितना फरमाए। आदमी जाता है तो क्या होता है, सेहत याब होकर निकलता है, लेकिन डॉक्टरों के कोई नहीं निकलता। लेकिन फरमाया कि ये खानकाहें, ये खानकाहें वो रूहानी अस्पताल हैं कि जहां आते हैं मरीज और बन के निकलते हैं रूहानी डॉक्टर। कैसे? शेख ने देखा कि मेहनत कर रहा है, मुजाहिदा कर रहा है, हालात अच्छे हैं, हालात उम्मीद अफजा हैं। अल्लाह वाले देखते हैं एक आदमी कोई भाई बड़े इखलास से आ रहा है, अपनी इस्लाह कर रहा है, मेहनत में लगा हुआ है, तो फिर क्या करते हैं वो, जब देखते हैं कि हाँ इसके अंदर अब आमाल के अंदर इसके अंदर रसूख आ रहा है, गुनाहों से भी ये बचने की कोशिश करता है, मुत्तकी है, तकवा इसका तमाम रखता है, इसलिए कहा कि अपना सारा कच्चा छट्टा शेख को बयान क्या करो, समझ गए ना, जिस तरह शेख बतलाए उस तरह बयान क्या करो, तहरीर में बतलाए तो तहरीर में इतला क्या करो, समझ गए, यहां दोस्त मैसेज पे इतला करते हैं, ठीक है ना, वो सारी रूहानियत मोबाइल के जरिए से हासिल करना चाहते हैं। तो जो है इतला करो, अपने कच्चा अपना पूरा कच्चा छट्टा शेख को बताओ ताकि तुम्हारी इस्लाह करे, वो मुर्दा बदस्त जिंदा हो जाओ उसके हाथ में, फिर वो जैसे चलाए वैसे चलो, तो क्या मिलेगा इससे, फिर ये मिलेगा कि उसकी मोहब्बत मिलेगी, उसकी शफ़क़त मिलेगी, उसका एतमाद मिलेगा। फिर जब वो ये देखता है कि हाँ ये इसके अंदर ये अहलियत पैदा हो रही है कि ये दूसरों को भी रास्ता बतला सकता है, तो उसको फिर वो आगे रास्ता बताने की इजाजत दे देता है। यही है रूहानी डॉक्टर बना देना। इसी तरह से यह सिलसिला चल रहा है। हजरत डॉक्टर मोहम्मद अब्दुल हय आरफी रहमतुल्लाह अलैह, कितने बड़े अल्लाह वाले थे कराची में, हजरत थानवी रहमतुल्लाह अलैह के खलीफा में जाकर बैठ, बड़े बड़े मुफ्तियाने कराम हजरत के पास तशरीफ लाए, हजरत से बैत हुए, हजरत की जूतियां सीधी की, और क्या थे, एक होम्योपैथिक डॉक्टर, और उससे पहले क्या थे, LLB वकील। और अल्लाह ने वो मुकाम अता फरमा दिया कि जो है दीन के बड़े मुक्तदा उलमाए कराम, शेखुल हदीस, मुफ्तियाने निजाम, वो उन्हें अपना पीर बना रहे, अपना शेख बना रहे। हज़रत मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह, मुफ्ती आजम पाकिस्तान, वो अपने बेटों को आलिम बेटे, हजरत मौलाना मुफ्ती तक उस्मानी साहब का तुम, हजरत मौलाना मुफ्ती रफी उस्मानी साहब दौर का तुम, उनको किससे बैत करा रहे हैं, हजरत डॉक्टर साहब से बैत करा रहे हैं। खुद मुफ्ती आजम पाकिस्तान है, खुद हजरत शेख हजरत मौलाना शफी खान रहमतुल्लाह के खलीफा हैं, बड़े खुलफा में है, लेकिन बैत करा रहे हैं हजरत डॉक्टर साहब से अपने आलिम बच्चों को। तो क्या कैसे पाया, क्या हासिल किया, शेख का एतमाद हासिल, शेख की सोबत उठाई, पहले उन्होंने खलीफा मजाज से सोबत किया, खलीफा मजाज से सोबत बैत नहीं कर सकता, बतला सकता है किसी को अच्छी बात, बतला सकता है अच्छी बात, तो भाई देखो बतलाना किसी को ही मना नहीं है, जरूरी है, सभी को चाहिए दूसरों को अच्छी बात बतलाएं, अमर बिल मारूफ व नहीं अनिल मुनकर, ये तो सबके लिए है, लेकिन एक बाकायदा इजाजत अपने मशायख की तरफ से, उसकी बात ये अलग है, वो क्या है, एक बरकत हो जाती है, और है ना, उसमें एक बरकत भी शामिल हो जाती है। तो पहले खलीफा मजाज सोबत बनाया, हजरत ने उसके बाद इतला की कि हजरत मैंने वकालत छोड़ दी, और वकालत छोड़कर अब मैंने होम्योपैथिक को जरिया माज बना लिया, होम्योपैथिक डॉक्टरी सीखी। देखिए तलब जो होती है वो आदमी को मेहनत करने पर आमादा करती है, जब पता चला कि हाँ भाई इसमें हमें झूठ बोलना पड़ता है, हमें इसमें मुकदमे गलत लेने पड़ते हैं, वकीलों का क्या काम है, उसके पास तो कोई भी चला जाए वो उसके ले लेगा केस, जो चोर होगा उसका भी केस ले लेगा, डाकू होगा कभी केस ले लेगा कि हाँ मैं तुझे जितवाऊंगा, उसका काम ही उसको जितवाना है, तो अब क्या करेगा, झूठी बोलेगा ना वो। तो इस पेशे की जब कवायद सामने आई तो उसी वक्त से मेहनत पे लग गए, होम्योपैथिक सीखना शुरू कर दी। बताइए कितनी मेहनत करनी पड़ी होगी, जवानी में जो तालीम हासिल की वो सारी बेकार हो गई। अब बाल बच्चे वाले हो चुके हैं, बाद में पढ़ना कितना मुश्किल होता है भाई। तालीम इल्मी के दौर में जो पढ़ लेता है पढ़ लेता है, माँ बाप मौजूद हैं उन्होंने पढ़ा दिया बच्चे को, जो चाहे पढ़ ले। अब जब ये अपने घर वाला हो चुका है, शादीशुदा हो चुका है, बाल बच्चों की जिम्मेदारियां हैं, खाने कमाने की जिम्मेदारियां हैं, अब इसके लोग पढ़ना या कोई मेहनत दूसरी करना आसान काम नहीं होता। तो ये क्या था, ये शरीयत पर चलने का शौक, गुनाह से बचने का एहतमाम, अल्लाह ताला का डर, जो इसने इनको इस मेहनत पर आमादा किया। और फिर क्या हुआ, एक दिन होम्योपैथिक डॉक्टर हो गए और मतलब खोल लिया। अब शेख को इत्तला की कि हजरत हमने वो पेशा छोड़ करके ये पेशा ले लिया, अख्तियार कर लिया आपकी दुआ से। हजरत ने वहां से खिलाफतनामा भेज दिया, खलीफा मजाज से बैत करता हूं आज से तुम्हें। इसी चीज का इंतजार था, एक खलीफा मजाज बैत को ऐसी गलत कमाई नहीं होनी चाहिए, इसी चीज का इंतजार था मुझे। तो आज मैं तुम्हें खलीफा मजाज बैत करता हूं, कोई अल्लाह का नाम तुमसे सीखना चाहे तो उसको बैत करो, उसको इजाजत, तुम्हें इजाजत है। लोग कहते हैं कि ये खलीफा क्या होता है, बस तो मैंने किसी ने मुझसे पूछा है कि मैंने कहा हाँ वो एक हज्जाम होते हैं उनको खलीफा कहते हैं, लोग तो उसी को खलीफा कहते हैं। तो जैसा आदमी उसको वैसे ही जवाब, कोई सच्ची तरफ वाला आए पूछने के लिए तो उसको समझाया जाएगा कि खलीफा ये होता है, कोई मोतरिज पूछे तो उसको उसके सामने अपनी पारसाई जताने की क्या जरूरत है, क्या जरूरत है बतलाने की साहब कि हम तो फलां के खलीफा हैं, हम तो फलां के ये हैं भाई। और सच्ची बात यह है कि ये कोई जन्नत का सर्टिफिकेट तो है नहीं भाई, ये तो उन बुजुर्गों का हुस्न दम है कि उन्होंने एक चीज देखा कि हाँ इसमें ये चीज मैं देखता हूं, तो वो अल्लाह के भरोसे पर ये चीज दे देते हैं। क्या अब इसको आगे बढ़ाना तुम्हारा काम है। तो इस पर कर रहा था कि जो है ये वो रूहानी क्लिनिक है, ये वो रूहानी अस्पताल है कि जहां आते हैं मरीज और बन के निकलते हैं डॉक्टर। अल्लाह ताला हमें शऊर अता फरमाए और हर तरह की गुमराही से हमारी पास फरमाए। मैं इस पर कर रहा हूं कि शैतान के हमले जो हैं, जो वो रात से मारता है ना, उसे मालूम है ना कि ये अगर इस रास्ते पे चलता रहा इस्तकामत के साथ तो क्या बन जाएगा, ये रूहानी डॉक्टर बन जाएगा। ये सिर्फ इसकी इस्लाह नहीं होगी बल्कि इसके साथ ये कितने लोग की को निस्बतें मुतादी दे देगा। वलायत दो तरह की होती है, वलायत दो तरह की होती है, एक वली वो होता है कि जो खुद तो वली है लेकिन आगे उससे फैज नहीं फैल रहा, ठीक है ना, एक वली वलायत की होती है। अपनी जगह वो नेक सवाले दीन पर चलने वाला, गुनाह से बचने वाला है वलायत। और एक वलायत वो होती है कि जो दूसरे को मुंतकिल भी होती है। इस वलायत का दर्जा पहली वलायत से बड़ा हुआ और ये वलायत नबूवत है, इसको बुजुर्गों ने वलायत नबूवत कहा है और उस वलायत को वलायत औलिया कहा है ना। ये जो निस्बत है ये नबी की निस्बत होती है कि जो उनकी सोबत में जाते हैं उनकी जिंदगी काय पलट हो जाती है और वो शिर्क और कुफर से तौबा करके इस्लाम में आते हैं और अल्लाह के दोस्त बन जाते हैं। और इसी तरह से ये सिलसिला ये जो चला आ रहा है, तो इस जमाने में भी और आगे भी इंशाल्लाह क़यामत तक जो लोग इस निस्बत के हामिल होंगे वो निस्बत नबूवत पर, वो वलायत नबूवत पर कायम होंगे। तो उसे मालूम है शैतान को कि ये तो भाई इस रास्ते पर चल पड़ा तो ना मालूम कितने इसके जरिए से अल्लाह मियां बना देंगे, तो इसको काटो। और काटने का सबसे आसान तरीका उसका यही है कि अपने मसले के साथ बदगुमा करना, जो मैंने शुरू में जो बात अर्ज की है, ये नजर रखना مجمع پہ نظر رکھ رہا ہے، کبھی کسی اور چیز پہ نظر رکھ رہا ہے، کبھی کسی اور چیز پہ نظر رکھ رہا ہے، اس میں سراسر اس کا نقصان ہی نقصان ہو. اس کی نگاہ بس اس پہ ہونی چاہیے کہ مجھے کتنا نفع ہو رہا ہے، میری زندگی میں تبدیلی آئی ہے کہ نہیں آئی ہے، مجھے ان کی سوچ میں جا کے کیا ملتا ہے. یہ اس پہ جب نظر رکھیے گا تو کیا ہوگا، ترقی کے منازل تیزی کے ساتھ طے کرے گا. اور اس چیز سے اندازہ لگائے گی. حضرت تھانی رحمۃ اللہ نے یہاں تک فرمایا ہے، واقعہ لکھا ہے کہ ایک ڈاکو تھا، وہ بوڑھا جب ہو گیا، ڈاکہ ڈالنے کی اس کے اندر سکت نہیں رہی، تو جا کے ایک جگہ بیٹھ گیا، جھوپڑا ڈال کے پیر بن گیا. مجھے لگا یہ دھندہ بڑا اچھا ہے، میں لوگ سرٹیفکیٹ تو مانگتے نہیں ہیں، کہاں سے تو میڈیکل پڑھ کے آیا یا انجینئرنگ پڑھ کے آیا، یہ تو پیری پیوری کا جو ہے تو بڑا سب سے آسان ہے، بس مالا ڈال دیا بیٹھ گیا. آہستہ آہستہ شہرت ہو گئی، لوگ ہنسنے شروع ہو گئے، ہدیے نذرانے آنے شروع ہو گئے، لوگ بڑی عزت دیتے ہیں نا پیروں کو، پیروں کی بدعاؤں سے ڈرتے ہیں. حضرت والا ہمارے فرماتے ہیں کہ جو ہے پیروں کے بدعاؤں سے ڈرتے ہیں اور حضور صلی اللہ علیہ وسلم کے بدعا سے نہیں ڈرتے. جو حضرت صلی اللہ علیہ وسلم فرمایا لعن اللہ الناظر والمنظور الیہ، اللہ کی لعنت ہے ان عورتوں پر جو دیکھتی ہیں اور دکھاتی ہیں اپنے آپ کو، بے پردہ پھرتی ہیں، دوسروں کو اپنے آپ کو دکھاتی ہیں اور ساتھ ساتھ دوسروں کو دیکھتی بھی، غیر محرموں کو، اس میں مرد بھی شامل ہے، تو اللہ کی لعنت ہے. اللہ کے نبی لعنت فرما رہے ہیں، اس کا ڈر نہیں ہے. اور جہاں کوئی پیر ناراض ہو گیا تو اس سے ڈرنا شروع کر دیتے ہیں. خیر ڈرنا تو چاہیے بھائی، اس حد تک ضرور ڈرنا چاہیے کہ کیونکہ اگر اپنے شیخ سے ڈرے گا نہیں تو اصلاح کیسے ہوگی. شیخ کا اتنا روب ہونا چاہیے کہ اس کی بات کو ٹالے نہیں. اگر اس کی بات کو بھی ٹال دیا تو پھر کس کا حکم پورا کرے گا؟ یہ دنیا میں شیخ نائب رسول ہے بھائی، اگر اس کی بات کی بھی اہمیت نہیں دے گا، اللہ کا حکم تو ہے بالکل اپنی جگہ، رسول اللہ صلی اللہ علیہ وسلم ہے اپنی جگہ بالکل حق اور سچ، لیکن حیات میں دنیا میں شیخ وہ شیخ ہے اس کے لیے. اس لیے فرمایا کہ جیسے شیخ کا انتقال ہو جائے تین دن کے اندر دوسرا شیخ کرو، اپنے سر پہ بڑے کو رکھو، اس لیے کہ جو ہے قبر سے اصلاح نہیں ہوتی. کیا مردہ شیخ صاحب انتقال ہو گئے تو وہاں جا کے قبر بیٹھے ہوئے، یہاں سے رہنمائی ملنا شروع ہو جائے گی، یہ اصول نہیں ہے اللہ میاں کا. زندہ شیخ اس لیے فرمایا فوراً اپنے سر پہ شیخ کرو، تاکہ اسے پوچھ پوچھ کر کام کرو، اسے پوچھ پوچھ کر عمل کرو. تو وہ ایک سچا آدمی آ گیا، اس کو آتا جاتا تو کچھ تھا نہیں، اس نے کہا جی مجھے اللہ کا راستہ سیکھنا ہے. اس نے کہا اللہ کا راستہ تو بڑی مشکل سے آتا ہے بھائی، جاؤ یہ سامنے جنگل ہے اس پہ محنت کرو. وہ سچا تھا، اخلاق والا تھا، جا کے پھوڑا لیا اور جا کے وہ کٹائی وٹائی شروع کر دی، جنگل کو درخت کاٹے، جھاڑیاں کاٹی، صاف کیا، اور اس کے بعد جو اس میں ہل ول چلانا شروع کیا، بڑی محنت شروع کر. میرے شیخ نے حکم دیا مجھے، وہاں کچھ قریب میں سچے اللہ والوں کی جماعت بھی رہتی تھی، انہیں یہ ماجرا پتا تھا، یہ جو کٹیا میں نیا آیا ہے یہ کوٹنے والا ہے، کٹیا میں جو ہے یہ کوٹنے والا ہے. تو وہ اس شخص کو کے پاس آئے، انہوں نے کہا بھائی تم یہاں کیا کر رہے ہو؟ کہا جی میں مجاہدہ کر رہا ہوں. میرے شیخ نے کہا مجاہدہ سے اللہ ملتا ہے، میں مجاہدہ کر رہا ہوں. انہوں نے دیکھا یہ سچا ہے، انہوں نے دعا کے لیے ہاتھ اٹھا دی کہ اللہ اس کو صاحب نسبت بنا دے، یہ سچا آدمی ہے، اس کو اپنی محبت عطا فرما دے، اس کو اپنی معرفت دے دے، اس کو اپنا دوست بنا دے. ان کی دعا قبول ہو گئی، اس کو نسبت عطا ہوئی، اللہ تعالیٰ کے ساتھ ایک تعلق نصیب ہو گیا آنن فانن ان کی دعا کی برکت سے. اب یہ دوڑا ہوا کہاں گیا؟ اپنے شیخ کے پاس گیا، یہ یہی سمجھ رہا ابھی تک کہ میرے شیخ کی عطا ہے. جا کے شیخ لپٹ گیا، حاضر بہت بہت آپ اللہ جزاک خیر دیا، بہت بڑے آدمی ہیں، آپ نے مجھے صاحب نسبت کر دیا، مجھے اللہ کی دوستی عطا فرما دی. اب وہ ڈاکو جو تھا رونے لگ گیا، کہا ارے بھائی دیکھ میں تو ہوں ڈاکو، یہ جو تجھے ملا ہے یہ تو تیرے اخلاص کی وجہ سے ملا ہے تجھے، تو میرے لیے دعا کر دے، تو اللہ والا ہو گیا تو میرے لیے دعا کر دے. اب اس نے کہا اچھا چلیں آپ کہتے تو میں آپ کے لیے دعا کرتا ہوں. اب دعا کی، اس کی برکت سے اللہ نے اس کو بھی بنا دیا. تو حضرت شیخ الحدیث رحمت اللہ نے لکھا ہے مولانا مذکری کاندھی رحمت اللہ نے کہ دیکھو اخلاص والا جو سچا طالب ہوگا اگر وہ خدا نہ خواستہ کسی غلط جگہ اگر پھنسے گا بھی تو اللہ اس کی دستگیری فرمائیں گے. بس اللہ تعالی ہمیں سمجھ عطا فرمائے اور ہمیں اس راستے کے مکر سے بچنے کی توفیق عطا فرمائے, شیطان اور نفس کے شرور سے بچنے کی توفیق عطا فرمائے اور ہماری راہ بگڑنے نہ پائے. اللہ تعالی ہمیں استقامت دے, الاستقامہ فوق الکرامہ, بلکہ بعض جگہ فرمایا فوق الالف کرامہ, استقامت 1000 کرامت سے بڑھ کر کے ہے, 1000 کرامت سے بڑھ کر ہے استقامت. جنید بغدادی رحمۃ اللہ علیہ کا واقعہ ہے کہ ایک صاحب 10 سال رہے, جانے لگے, حضرت آپ نے کوئی کرامت ہی نہیں دیکھا, ہمیں ہم نے آپ کی کوئی کرامت ہی نہیں دیکھی. حضرت فرمایا کرامت یہ بتاؤ کہ تم میرے ساتھ اتنا عرصے رہے ہو, 10 سال قریب, تم نے مجھ سے کوئی کام خلاف سنت دیکھی؟ کہاں حضرت یہ تو بات ہے, میں نے آپ سے کوئی کام آج تک خلاف سنت نہیں دیکھی, خلاف شریعت نہیں, خلاف سنت. شریعت تو بہت بڑی بات ہے, سنت کے خلاف کوئی بات نہیں تھی. تو فرمایا اس سے بڑی کرامت اور کیا دیکھنا چاہتے ہو میاں, کہ جس بندے نے اپنے مالک کو 10 سال میں ایک لمحے کے لیے بھی ناراض نہ کیا ہو. تو استقامہ فوق الکرامہ, استقامت کے ساتھ چلتے رہنا یہ بہت بڑی کرامت ہے اس زمانے میں, خاص طور پر جب پرشو آشوب ہوائیں چل رہی ہیں, کیسی کیسی نئی نئی گندگیاں, نئی نئی برائیاں, نئے نئے مسائل کا انبار ہے. اس وقت جو لوگ چلتے رہیں گے انشاءاللہ کہاں پہنچیں گے, اللہ کی دوستی حاصل کریں گے انشاءاللہ, اللہ والوں کے ساتھ جنت میں پہنچیں گے اللہ انشاءاللہ. اللہ مجھے اور آپ سب کو نصیب فرمائے. واخر دعوانا الحمدللہ رب العالمین. بسم الله الرحمن الرحيم, الحمد لله رب العالمين, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم. اللهم انت السلام منك السلام, تبارك يا ذا الجلال والإكرام, اللهم أعني على ذكرك وشكرك وحسن عبادتك, لا إله إلا أنت سبحانك إني كنت من الظالمين, يا حي يا قيوم برحمتك استغيث, يا رب اغفر وارحم وأنت خير الراحمين. یا اللہ ہمارے عمل بیٹھنے کو قبول فرما لیجیے, یا اللہ ہم سب بہت محتاج ہیں, یا اللہ ہم بہت محتاج ہیں, یا اللہ ہم بہت محتاج ہیں, یا اللہ ہمارے حال پر رحم فرما دیجیے, یا اللہ ہمارے گناہوں کو معاف فرما دیجیے, یا اللہ وہ گناہ جو ہم نے جان بوجھ کر کیا, وہ جو انجانے میں کیا, یا اللہ سب کو معاف فرما, آئندہ کے لیے بچنے کی توفیق عطا فرما, یا اللہ دین پر چلنے کا ذوق اور شوق اور اہتمام نصیب فرما, دین پر استقامت نصیب فرما, یا اللہ اس پرآشوب ماحول میں, اس فتنوں کے دور میں, یا اللہ ہم سب کی حفاظت فرمائیے, یا اللہ ہمارے بزرگوں کا فیض ہمیں عطا فرمائیے, یا اللہ ان کے فیض سے ہمیں محروم نہ فرما, یا اللہ ہمارے کسی بھی نالائقی کی وجہ سے, کسی بھی گناہ کی وجہ سے, کسی بھی غلط حرکت کی وجہ سے ہمارے بزرگوں کے فیض سے یا اللہ محروم نہ فرما, ہمیں وابستہ رکھیے, جوڑے رکھیے, مرد پر دم تک ہمیں وابستہ رکھیے, اور آخرت میں بھی انہیں کے دیوان ہمارا حشر فرما دیجیے. یا اللہ, یا اللہ خصوصی کرم فرما دیجیے, فضل فرما دیجیے, بگڑی بنا دیجیے, ہم سب کے اللہ آپ مسائل سے واقف ہیں, ہم سب کے مسائل کو حل کر دیجیے, پریشانیاں دور کر دیجیے, مشکلات آسان کر دیجیے. یا اللہ اب اس لے کر موت تک, اور موت سے لے کر میز آپ کے فضل و کرم سے جنت میں جانے تک جتنے مسائل نظر جھاٹی آنے والی ہیں ہمارے لیے پوری امت کے لیے سلو آسان فرما دیجیے, جتنے اہل ایمان اس دنیا سے جا چکے ہیں اللہ سب کی بہترین بخشش فرما دیجیے, اللہ جی کی بخشش فرما کے درجات کو بلند فرما. یا اللہ ہمارے مسائل سے آپ خوب واقف ہیں, یا اللہ ہمارے سب مسائل حل کر دیجیے, حاسدین کی حسد سے بچائیے, شر پسندوں کے شر سے بچائیے, مرشدوں کے فساد سے بچائیے. یا اللہ کرم کر دیجیے پوری امت مسلمہ کے حال پر رحم فرما, جان و مال و ایمان و اعمال کی حفاظت فرما. یا اللہ ہدایت کی ہواؤں کو چلا دیجیے مولا, یا اللہ گناہوں کے ماحول کو ختم فرما دیجیے, دین کا بول بالا فرما دیجیے, ہماری جو باقی زندگی ہے اللہ سے برکت دے دیجیے، ہمارے مال میں برکت دے دیجیے، ہمارے آل اولاد میں برکت دے دیجیے، یا اللہ ان نوجوانوں کا مستقبل اچھا کر دیجیے، یا اللہ ان کے لیے کامیابیاں مقدر فرما دیجیے، روزی آسان طریقے سے اللہ طیب ہم سب کو نصیب فرمائیے، باعزت طریقے سے اللہ باسکون یا اللہ طور پر عطا فرمائیے، یا اللہ جو لوگ رشتوں کے لیے پریشان ہیں اپنے کرم سے نرم نباہ والے اچھے رشتے عطا فرما، یا اللہ یا اللہ جن کے گھروں میں لڑائیاں ہیں ناچاکیاں ہیں کریم اپنے کرم سے محبت کی فضا قائم فرما دے، اپنے کرم سے یا اللہ جوڑ کی فضا پیدا فرما دے، یا اللہ ہمارے بزرگوں کا سایہ ہمارے سروں کو دراز فرما، یا اللہ ہمارے جتنے بزرگ ہیں سب کا، ہمارے عزت والا مولانا حضرت صاحب نام بتاتا ہوں، ہمارے عزت مولانا حضرت میر صاحب نام بتاتا ہوں، اور ہمارے جتنے بزرگ یا اللہ جتنے جماعتیں دینی انجمنیں دینی شخصیات سب کی اللہ حفاظت فرما، یا اللہ ہمارے اس محلے میں جو ہمارے بزرگ ہیں اللہ سب کی صحت کو تندرستی عطا فرما، یا اللہ ہمارے اس محلے پر اپنی رحمتوں کا نزول فرما، خوب خوب یہاں دین کی برکات یا اللہ نصیب فرما، حسن یا اللہ شہر کے حالات کو اچھا فرما دیجیے، یا اللہ اس ملک کے حالات کو اچھا فرما دیجیے، یا اللہ جتنی دعائیں مانگ کے سب قبول فرما لیجیے، ہماری دعا کو میرا بھی صلی اللہ علیہ وسلم قبول فرما لیجیے، آمین آمین آمین، اللہم صلی علی سیدنا محمد وعلا آل سیدنا محمد وبارک وسلم، وصلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ واصحابہ اجمعین برحمتہ. وہ واقع پورا ہو گیا تھا نا، وہ جو بزرگ جو بیت ہونے آئے تھے، جو دنیا عورت رہی تھی، واقع پورا ہو گیا تھا نا، پورا تو نہیں رہا. اس نے کہا میں نے آپ کو ولی مانا ہے، نبی نہیں مانا، آپ سے غلطی ہو سکتی ہے، توبہ کر لیں گے آپ، ویسے ہو جائے گی. یہ میرے والد صاحب سنایا کرتے یہ ایسے ایسے واقعات. اللہ تعالیٰ درجات نصیب فرمائے. شیخ عبد القادر جیلانی رحمۃ اللہ کا واقعہ ہے، سوچے کتنے بڑے ولی تھے، دو آدمی پہنچے، ریاض تھانوی رحمۃ اللہ نے آواز میں لکھا ہے، آواز میں فرمایا، دو آدمی پہنچے بیت ہونے کے لیے حضرت سے، تو وہ حوض پہ بیٹھ کے وضو کرتے ہوئے بات کر رہے تھے. ایک نے کہا کہ ہماری مسجد کا جو حوض ہے وہ اس سے بہت بڑا ہے. دوسرے نے کچھ کیسی ہاں ملے تو حضرت کے پاس جب آئے یہ لوگ تو حضرت نے پوچھا کہ ہاں بھائی آپ کے مسجد کا حوض اس حوض سے کتنا بڑا تھا؟ اب یہ چھٹی ہوں گے اچھا میں سن رہے تھے بھائی بات، حضرت نے فرمایا کہ جاؤ پیمائش کر کے آؤ، جاؤ پیمائش کر کے آؤ، امتحان پہلے ایسے آسانی سے بیت نہیں کرتے تھے، امتحان لیتے تھے پہلے پکا کتنا ہے، چلے گا بھی اب بھاگ جائے گا پیچھ سے یا بیت ہو کے بس غائب، اسی لیے پھر وہ چلتے بھی تھے، جب ایسے امتحان کے بعد آتے تھے سامنے پھر وہ قدر بھی ہوتی تھی اس راستے کی،
بے شک.
تو وہ اب گیا واپس، ایک تو شاید وہ چکر ہو گیا اور چاہے پیمائش کرنے، اور پھر آئے وہ تو وہیں کچا تھا، ایک جو تھا پکا تھا وہ گیا اور جا کے پیمائش کی، پیمائش کی تو حضرت نے لکھا کہ وہ صرف ایک بارش بڑا لکھو جس کو وہ کہہ رہا تھا کہ ہمارے آگا بہت بڑا ہے، ایک بارش بڑا نہیں تو آگے بتایا حضرت کو حضرت وہ تو ایک بارش بڑا نکلا ہے، تو آیا کہ تم سے کہتے بہت بڑا ہے، حضرت غلطی ہو گئی معاف کر دیجیے، پہلے اصلاح کر دی، جو بیت کا مقصود تھا اصلاح، وہ پہلے اصلاح کر دی کہ دیکھو بات میں مبالغہ نہیں کرنا، کیا کرو بات میں مبالغہ کرنا دروغگوئی بھی ہے غلط بھی ہے، حقیقت کے مطابق بات کرو. اب وہ زندگی بھر کے لیے اسے لکھ لیا ہوگا
واپس
ہو گئے یار بات میں مبالغہ نہیں کرنا, بات سوچ سمجھ کر لی, یہی کچھ لاگا مقصود ہے.
بے شک
بیعت سے پہلے یہ تو یہ سبزی اس کو لے لیا, کرایہ نے پھر جواب دیا. اور ایک بزرگ کا طریقہ یہ تھا کہ جب کوئی بیعت میں آتا تھا, یہ میں والد صاحب نے سنایا, تو پہلے اس کو کھانا کھلاتے اور کھانا بچ کے جب آتا تھا تو اس کو دیکھتے تھے. اگر روٹی اور سالن حساب سے کھایا گیا ہے, جب اتنی روٹی میں اتنا سالن عام طور پر کھایا جاتا ہے, اس کو تو کرتے تھے بیعت جس میں توازن ہوتا تھا. اور جسے کھانے میں توازن نہیں ہوتا تھا, جس نے روٹی زیادہ کھائی سالن کم کھایا, یا دیکھا مرغا ہے تو مرغا زیادہ کھا لیا تھوڑی کھائی, اس کو بیٹھے دیتے رات بند. پہلے دیکھ لیتے تھے کہ اس آدمی سے میری بن سکے گی کہ نہیں, یہ جو ہے مناسبت کا آدمی ہے کہ نہیں. اس کی بڑی اہمیت ہے نا راستے میں. حضرت اسماعیل شہید رحمۃ اللہ علیہ وفات کے لیے بیٹھے, ایک آدمی سامنے آ کے بیٹھی ہے, انتہائی قریب صورت, کالا بجن, حضرت نفیس آدمی تھے, شاہی خاندان کے فرد تھے, شکل و صورت والے اچھے تھے, ان کو سامنے آ کے بیٹھ جائے تو باقی کیسے ہوگی, بالکل سامنے دور کے دیکھ رہا اب کیا کرے. تو حضرت ایک دم سے ایسے اٹھے ہڑبڑاتے ہوئے کہ سامنے کا مجمع جو ہے وہ ہل گیا سارا, اور اس ہلنے میں وہ آدمی ایک سائڈ میں ہو گیا. اب حضرت ڈاکٹر بات
کرتے ہیں.